यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले पर्सी प्रदेशसभामा विश्वासको मत लिनुहुने। मुलुकमा राजनैतिक स्थायित्व र आर्थिक विकासका लागि नेपाली कंग्रेस र एमाले मिल्नु परेको उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको भनाई। वर्षा शुरू भए यता बाढ़ी पहिरो लगायत मौसम जन्य विपदमा परि हालसम्म देशभरमा 150 जनाको मृत्यु। सोमालियाको राजधानी मोगादिशुमा हतियारधारीको आक्रमणमा परि कम्तीमा 32 जनाको मृत्यु। र काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जीत।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले पर्सी सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। विश्वासको मतका लागि मुख्यमन्त्री कणेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गरिसक्नु भएको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री कणेलले संविधानको धारा 188 उपधारा 2 बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा कंग्रेसले सहभागिता जनाउँदैछ। नेपाली कंग्रेसले सरकारमा सहभागी हुने 4 मन्त्रीको नाम समेत टुंग्याइसकेको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनैतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका 2 ठूला दल नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर सरकार बनाएको बताउनु भएको छ। नेपाली कंग्रेस काठमाण्डौ क्षेत्र नम्बर 1 दुवै प्रदेश कार्य समितिद्वारा आज काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले राजनैतिक स्थिरता, सामाजिक र आर्थिक विकासका लागि काम गर्न 2 ठूला दल मिल्नु परेको बताउनुभयो। तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रोहित सम्मानित हुनुभएको छ। सभामुख देवराज घिमिरेले आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौका तर्फबाट डाक्टर रोहितलाई सम्मानित गर्नुभयो। सो अवसरमा सभामुख घिमिरेले डाक्टर रोहितको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताउनुभयो। एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले राजनैतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिनका लागि काम गरिरहेको स्पष्ट पार्नुभयो। डाक्टर रुइतले यसअघि एशियाको सबैभन्दा ठूलो रामोन म्यागसेसे पुरस्कार, बहराइन सरकारबाट प्रदान गरिएको ईसा अवार्ड, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नु भएको छ। बाढ़ी पहिरो लगायत मौसमजन्य विपदमा परि आजसम्म देशभर 150 जनाको मृत्यु भएको छ। विपदमा परि काठमाण्डौ उपत्यकामा 3, कोशी प्रदेशमा 25, मधेसमा 6, बागमतीमा 29, गण्डकीमा 42, लुम्बिनीमा 27, कर्णालीमा 8 र सुदूरपश्चिममा 10 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विपदमा 49 जना बेपत्ता तथा 177 जना घाइते भएका छन् भने बाढ़ीका कारण 384 घर डुबानमा परेको प्रहरीले जनाएको छ। यही जेठ 28 यतामा भएका घटनाबाट 4219 घर परिवार विस्थापित भएका छन्। मुलुकभर हैजा संक्रमितको संख्या 25 पुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ। पछिल्लो 24 घण्टामा थप 2 जनामा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा 16, काठमाण्डौको टोखा नगरपालिकामा 8 र कैलालीको धनगढ़ी उपमहानगरपालिकामा 1 जनामा हैजा संक्रमण देखिएको ईडीसीडीले जनाएको छ। हैजा लगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाईमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्। गोर्खा जिल्लामा स्क्रब टाइफसबाट 50 जना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय गोर्खाका अनुसार यो आर्थिक वर्ष यता 50 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै आरूघाट गाउँपालिकामा 20 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा जिल्लाभर 163 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। बाल रोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आमाहरूलाई आग्रह गर्नुभएको छ। विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभयो। विश्व स्तनपान सप्ताहको अवसरमा आज भरतपुरमा आयोजित स्तनपानको महत्व चिकित्सक पत्रकार छलफल कार्यक्रममा भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर श्वेता कुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो। आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो अघाएन लगायत केही कुराको पनि जानकारी नहुने र बच्चाको माया ममता पनि कम हुने उहाँले बताउनुभयो। स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरूरी रहेको विशेषज्ञहरूले बताएका छन्। नेपालमा संचालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द भएको छ। करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिश नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहिबारदेखि रोकेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र कुमार ठाकुरले 1979 चैत्र 15 गतेदेखि नै विदेशी मुद्रा सिफारिश नदिएको भन्दै च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका तर ऐन कानून अनुसार आए विदेशी मुद्रा सिफारिश दिन कुनै समस्या नरहेको बताउनुभयो। शुरूआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकाट प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन्। उनीहरूले प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन्। मन्त्रालयका अनुसार हाल सबै विदेशी च्यानल प्रदायको करिब 1 अर्ब विदेशी मुद्रा सिफारिश हुन सकेको छैन। उत्तरी गोर्खाको धार्चे गाउँपालिका 5 सिङ्ला स्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एकजनाको शव 7 दिनपछि फेला परेको छ। आरूघाट गाउँपालिका 8 लामा गाउँका 24 वर्षीय रमेश परियारको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर 5 जना बेपत्ता भएका थिए। सिपमूलक तालिम पाएपछि कञ्चनपुरका दलित तथा विपन्न वर्गका व्यक्तिहरूले आफ्नै व्यवसाय शुरू गरेका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयले गरीब तथा विपन्न वर्गका महिला, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सिपमूलक तालिम दिएपछि उनीहरूले व्यवसाय शुरू गरेका हुन्। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
गत आर्थिक वर्ष 2081 25 जना दलित समुदायका व्यक्तिहरूको उत्थानका लागि परम्परागत आरन व्यवसायलाई आधुनिकीकरण गर्न घरेलु कृषि औजार बनाउने तालिम प्रदान गरी व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गरेपछि अहिले तालिममा सहभागीहरू व्यवसायतर्फ उन्मुख हुनुभएको छ। कञ्चनपुरका आरन व्यवसायी द्वय लक्ष्मी दयाल लोहार र मणिराम कोली
थोरा सहायता पनि मिल्यो, सुविधा भयो, मसिन किने, पंखा किने, आफूलाई सुविधा भयो।
आरन व्यवसायको काम गर्छौ, आसी काट्छौ, कुटो कोदालो काट्छौ, बुन्चरा काट्छौ, अनि नयाँ औजार पनि दाउ चक्कु इसा चिजहरू बनाउँछ।
गरीब, विपन्न, एकल तथा अपाङ्गता भएका महिलाहरूलाई स्वरोजगार बनाउन अनुदान सहितका सिपमूलक तालिमहरू दिएपछि अहिले उहाँहरूको आर्थिक अवस्थामा सुधार आएको छ। लाभग्राही महिलाहरू गौमती देवी जोशी, मानमती भट्ट र लक्ष्मी चन्द।
7 दिने तालिम दियो, व्यापारमा कस्तो हुन्छ भन्ने त्यो कुरा सिकायो, केही अनुभव भयो, हामीलाई सहयोग गर्यो 20,000 अनुदान, त्यसले राहत मिल्यो, अनि सामानहरू थपे।
हामीलाई अहिलेसम्मलाई यति तालिम नै सहयोग हामीलाई कसैले गरिरहेको थियो, सहयोग धेरै भयो, आजै सहयोग होस्।
सामाजिक विकासबाट सानो सहयोग लिएको थिए, त्यसैले मैले यो पसल खोलेको छु।
आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै ग्रामीण भेगका विपन्न समुदायको जीवनस्तर माथि उकास्ने कार्यालयको योजना रहेको सामाजिक विकास कार्यालय कञ्चनपुरका प्राविधिक सहायक विमला खत्री बताउनुहुन्छ।
कार्यक्रमबाट केही फाइदा पुगेको छ र उनीहरूको जीवनमा स्तर उन्नति भएको पाइएको छ। तालिममा सहभागी भएका सहभागीहरूको अनुगमन गर्दाखेरि सानो भए पनि आफ्नो व्यवसाय गरेको पाइएको छ।
लक्षित वर्गहरू छनौट गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको र आगामी दिनहरूमा समेत कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारसँग समन्वय भइरहेको सामाजिक विकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख धर्मराज जोशीको भनाइ छ।
साथसाथै हामीले नेतृत्व विकास पनि दिएका थियौँ, सँगसँगै उहाँहरूलाई प्रदेश सरकारले आगामी बजेटमा पनि यो कार्यक्रमका लागि थप बजेट विनियोजन गर्ने गरी हामीले प्रस्ताव पनि गरेका छौँ।
प्रारम्भिक चरणमा केही लाभग्राहीहरू व्यवसाय उन्मुख भएको देखिन्छ भने आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई उपलब्ध स्रोत साधनहरूको उचित व्यवस्थापन गरी आवश्यकताका आधारमा विस्तार गर्दै लैजानु उपयुक्त ठहरिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र सोमालियाको राजधानी मोगादिशुमा एक आत्मघाती र हतियारधारीहरूले समुद्र छेउमा रहेका मानिसहरूमाथि आक्रमण गर्दा कम्तीमा 32 जनाको मृत्यु भएको छ। आक्रमणकारीले आफूलाई विस्फोट गराए लगत्तै हतियारधारीहरूले जथाभावी गोली प्रहार गर्दा 60 भन्दा बढ़ी मानिस घाइते भएका अधिकारीहरूले बताएका छन्। अतिवादी समूह अल कायदा समर्थित अल सबाब समूहले आक्रमण गरेको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्र संघको समर्थनमा स्थापित सरकारको विरोध करिब 20 वर्षदेखि ती समूहहरूले हिंसात्मक गतिविधि गर्दै आएका छन्। दक्षिण पश्चिम चीनमा पहिरोले पुल बगाउँदा कम्तीमा 5 जना बेपत्ता भएका छन्। सिचुआन प्रान्तको स्थानीय सरकारले काङडिङ र लुडिङ बीचको राजमार्गमा 2 सुरुङ जोड्ने पुल पहिरोका कारण भत्किएको जनाएको छ। पुल भत्किँदा 6 सवार 3 गाड़ी खसेको र 1 उद्धार गरिएको र 5 बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्वार चयन गरेको छ। डेमोक्रेटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वार चुनेको घोषणा गरेका हुन्। यसै सन्दर्भमा ह्यारिसले अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो। राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन 2080 संशोधन गर्दै कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा दिन सकिने व्यवस्था गरेको छ। एकीकृत निर्देशनमा राष्ट्र बैंकले निर्माण कम्पनीलाई प्रवाह गर्ने कर्जामा पनि क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। लघुवित्त वित्तीय संस्था बाहेकका बैंक तथा वित्तीय संस्थाहरूले ऋणलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्याङ्कनको आधारका रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार निर्माण व्यवसायको हकमा 50 करोड़ वा सोभन्दा बढ़ीको कोषमा आधारित कर्जा र 1 अर्ब वा सोभन्दा बढ़ीको गैर कोषमा आधारित कर्जा उपयोग गर्ने ऋणीको पनि क्रेडिट रेटिङ अनिवार्य गरिएको छ। एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले ऊर्जा बण्डलाई क्षेत्रगत कर्जाका रूपमा गणना गर्न पाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाले 2 करोड़सम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्य पालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सिपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटन लगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र 100% स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा 2% मात्र थप गरी ऋणको ब्याज तिर्नुपर्नेछ एकीकृत निर्देशनको संशोधन मार्फत राष्ट्र बैंकले भनेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साना तथा मझौला उद्योगको प्रवर्धनमा सरकार लागि परेको बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा उद्योग मन्त्री भण्डारीले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी बीच निरन्तर समन्वय सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउनुभयो। आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग जस्ता क्षेत्र भएकोले त्यस क्षेत्रलाई अझ समृद्ध बनाउनु पर्नेमा उद्योग मन्त्रीले जोड़ दिनुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले साना उद्योगीहरूकै लागि स्टार्टअप कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो। महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले संघीय संरचना अनुरूप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक भएको बताउनुभयो। काभ्रे पलाञ्चोकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा पनौती नगरपालिकाको कुसादेवीमा आलु भण्डारण सहित प्याकेजिङ शुरू गरियो। आलुको गुणस्तरीयतालाई प्रचार प्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ शुरू गरिएको जनाइएको छ। प्रारम्भिक चरणमा हाल 2 किलो, 3 किलो र 5 किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्रान्डिङ शुरू गरिएको नर्सरी उद्योगका संचालक राजेन्द्र थापाले बताउनुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोनको आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माण सहित प्याकेजिङ गरी आलु बजारीकरण गरिएको थापाले उल्लेख गर्नुभयो। भन्नुभयो। झापामा नगदे बालीका रूपमा लगाइने सुपारी खेती भरपर्दो आमदानीको स्रोत भएको छ। कम लगानीमा राम्रो प्रतिफल दिने भएकोले त्यहाँका किसान सुपारी खेतीतर्फ आकर्षित भएका छन्। झापाको बुद्ध शान्तिका रुद्रप्रसाद पोखरेलले 2 बिघा भन्दा बढी जमिनमा सुपारी खेती गर्नु भएको छ। वार्षिक 5 लाख भन्दा बढी आमदानी गर्ने गरेको किसानको भनाइ छ। सुपारी खेती गर्ने क्रम बढेसँगै जिल्लामा 2 महिनाको अवधिमा 1,80,00,000 मूल्य बराबरका सुपारीका बिरूवाहरू बिक्री भएका छन्। सुपारी खेती विस्तार हुन थालेपछि बिरूवाको माग वात्तै बढेको स्थानीय व्यवसायीहरूको भनाइ छ। सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष नीलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट 1,50,000 बिरूवा बिक्री भएको जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमाटाबाट।
राजधानीमा जारी काभा महिला भलिबल नेशन्स लीग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा शनिबार भएको खेलमा भारतलाई 3-2 सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जीत दर्ता गराएको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले 25-18 जित्यो। खेलको दोस्रो सेट भारतले 25-12 आफ्नो पक्षमा पार्यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई 25-17 पाखा लगायो। तर चौथो सेट 18-25 गुमाएको नेपालले अन्तिम तथा निर्णायक 5 सेटमा भारतलाई 15-13 पराजित गर्यो। उक्त च्याम्पियनशीपमा नेपाल सहित भारत, श्रीलंका, मालदिव्स र इरानको सहभागिता छ। शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उक्त प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो 3 बजे हुने पहिलो खेलमा श्रीलंका र मालदिव्स भिड्नेछन् भने 5 बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ। उक्त दुवै खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलंकामाथि 25-19, 25-18 र 25-19 पराजित गरेको थियो। नेपालले काभा बीच भलिबलको उपाधि जितेको छ। भूटानको थिम्पूमा शनिबार भएको फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले महिलातर्फ बीच भलिबलको उपाधि जितेको हो। नेपाल पहिलो पटक बीच भलिबलको उपाधि जित्न सफल भएको हो। यसअघि 2 वर्ष अघि बंगलादेशमा भएको एबीसी बीच भलिबलमा कमला पुन र कोपिला ओप्रेतीको जोडीले रजत जितेको थियो। शनिबार कमला र मनिषाको जोडीले उज्बेकिस्तान एलाई 21-17 र 21-14 सोझो सेटमा पराजित गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.9 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस वर्षा 6.8 मिलिमिटर, काठमाण्डौको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस वर्षा 5.5 मिलिमिटर, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 40.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 30.9 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस वर्षा 9.6 मिलिमिटर र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 25.3 डिग्री सेल्सियस वर्षा 3.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पर्सि प्रदेशसभामा विश्वासको मत लिनुहुने, मुलुकमा राजनैतिक स्थायित्व र आर्थिक विकासका लागि नेपाली कंग्रेस र एमाले मिल्नु परेको उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको भनाई, वर्षा शुरू भए यता बाढ़ी पहिरो लगायत मौसम जन्य विपदमा परिहालसम्म देशभरमा 150 जनाको मृत्यु, सोमालियाको राजधानी मोगादिशुमा हतियारधारीको आक्रमणमा परि कम्तीमा 32 जनाको मृत्यु र काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जीत। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।